راستا
کربلا کربلا
یا امام المنتظر
المجل المجل
بر حبیب خدا ختم الانبیاء بلند صلوات
اللهم صل علی محمد وآل محمد.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد لله والصلاة والسلام على رسول الله وآله وآل الله ولعنة الدائمة على دعوتهم أعداء الله من يوم عداوتهم إلى يوم لقاء الله. أما بعد، قال القرآن المجيد الفرقان الحميد، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا كونوا أنصار الله. وقال الحسين بن علي عليه السلام موضوع جس پر گفتگو کرنی ہے ان چند روزہ مجالس میں وہ استغاثہ حسین اور عصر حاضر ہے. وہ استغاثہ جو اب عبداللہ نے عصر عاشور بلند کیا، استغاثہ کیا کہ حل من ناصر ینصرنا، کوئی ہے جو میری مدد کرے، کوئی ہے جو میرا ناصر بنے. اس استغاثہ کے کئی پہلو ہیں. سب سے پہلے ایک کہ حسین جو ناصر مانگ رہے ہیں وہ ناصر کہتے کسے ہیں، کون ہے جو اپنے آپ کو کوالیفائی کرے یا اس مقام پر پہنچائیں کہ ناصر بنے جسے حسین طلب کرے. تو یہ سوال اٹھتا ہے کہ آخر حسین کیوں ناصر مانگ رہے ہیں جب سب کچھ ختم ہو چکا ہے اور پتہ ہے کہ کوئی نہیں آئے گا، تو کیوں یہ استغاثہ بلند کیا؟ اور اگر یہ سر کھل جائے، یہ راز کھل جائے کہ یہ استغاثہ ہمارے لیے ہے، آنے والی نسلوں کے لیے ہے، تو پھر اس استغاثہ کا جواب آنے والی نسلیں اور شیعان حسین کس طرح سے دے؟ یہ وہ سوالات ہیں جن کے جواب بھی انسان کو چاہیے، اور یہ وہ سوالات ہیں جن کے جواب صرف علمی نہیں ہوتے. حل من ناصر ینصرنا وہ استغاثہ ہے جس کا جواب عملی جواب ہے، نہ کہ صرف انسان زبان سے جواب دے دے کہ میں ناصر ہوں، میں آپ کی مدد کرنے کے لیے تیار ہوں. نہ، درحقیقت ایک عملی جواب چاہیے عبداللہ کو اس کا. اس موضوع کو بہت دقت کے ساتھ کھولنے کی ضرورت ہے، اور شاید اس کے ضمن میں کافی اور موضوعات ہیں جو بنیادی اور اساسی موضوعات ہیں جن کو بیان کرنے کی ضرورت ہے، تب یہ راز ہم پر کھلے گا اور یہ بات ہم پر کھلے گی. کیونکہ ہم نے اپنی زندگیاں جس طرح سے بنائی ہوئی ہیں، آج یہ دور بھی ایسا ہے، انڈسٹریلائزیشن کا دور ہے، ماڈرنائزیشن کا دور ہے، اور انسان ایک مشین کی طرح کام کرتا ہے. یہاں پر وہ لوگ جو سیکولر ہیں، وہ لوگ جو لبرل ہیں، جن کا دین سے کوئی تعلق نہیں ہے، ان کے لیے شاید یہ ایک آئیڈیل دور ہو جہاں پر ان کو زندگی کی بہترین آسائش اور کمفرٹ نصیب ہو. اور انسان کی طبیعت بھی اسی طریقے سے، انسان جو ہے وہ آسائش طلب ہے، آسائش کو طلب کرتا ہے، کمفرٹ کے پیچھے جاتا ہے. لیکن وہ جو اپنے آپ کو دیندار کہتے ہیں یا جن کا تعلق دین سے ہے، بالخصوص دین الہی سے ہے، دین موحدانہ سے ہے، جو اہل کتاب ہیں، جو الہی کتاب پر ایمان رکھتے ہیں، انبیاء پر ایمان رکھتے ہیں، اور بالخصوص جن کا معاد پر اور قیامت پر ایمان ہے، ان کے لیے اس عصر میں ایک طرف جہاں پر اتنا اٹریکشن اور رغبت ہے آسائش کی طرف، لذتوں کی طرف، اس دور میں اپنے دینی معیارات پر زندگی گزارنا، کیسی دینی زندگی گزارنا، یہ ایک بہت بڑا چیلنج ہے. خاص کر کے ان معاشروں میں رہنا جیسے یہاں کے معاشرہ ہے، بنسبت ہندوستان، پاکستان، عراق، سیریا، اس طرح کی زمینوں پر رہنا جہاں ہر روز مصائب اور مشکلات ہے، مصائب اور مشکلات پھر بھی انسان کو متوجہ کر دیتا ہے حقائق کی طرف اور اس کے اندر ایک بیداری پیدا کرتے ہیں، لیکن نعمتیں انسان کو غرق کر دیتی ہیں۔ خود امیر المومنین کا فرمان ہے کہ کچھ لوگ ایسے ہیں جن کو نعمتوں نے غرق کیا، جو مشکلات اور پریشانی میں آ کر کے اپنا ایمان کھو بیٹھے، لیکن کچھ ایسے ہیں جن کو نعمتوں نے غرق کر دیا۔ نعمتیں انسان کو واقعی غرق کر دیتی ہیں، غافل کر دیتی ہیں انسان کو اپنے حقائق سے، اپنے مقصد سے۔ دین رہتا ہے اس کے پاس، لیکن جیسے اب عبداللہ خود بیان شورہ میں اور بیضہ میں فرماتے ہیں کہ الناس عبید الدنیا، انسان جو ہے دنیا کے بندے بن چکے ہیں، اور دین فقط ان کی زبانوں پر صرف ووٹوں کو ترک کرنے کے لیے رہ گیا ہے۔ صرف دین کی گنجائش زندگیوں میں اتنی ہے کہ لب تر کر دیتا ہے دین، ورنہ پریکٹیکلی دین کا کوئی رول نہیں ہے، یہ کردار میں دین نہیں ہے، ان کے اندر ویلیوز نہیں ہے۔ یہی امیر المومنین بھی فرماتے ہیں کہ نعمتیں انسان کو غرق کر دیتی ہیں۔ یہاں پر ضروری ہے کہ انسان اپنی حقائق کو پہچانے، بالخصوص اپنے وجود اور اپنے مقصد حیات کو پہچانے، اور پھر اس مقصد کی طرف سفر کرے۔ فرق نہیں پڑتا کس معاشرے میں ہو، چاہے معاشرہ اچھا ہو، برا ہو، نعمتیں ہوں، نقمتیں ہوں، مصیبتیں ہوں، مصائب ہوں، آسائش ہو، جیسا بھی معاشرہ ہو، انسان کو جس مقصد کے لیے خلق کیا گیا ہے اسے حتماً اس مقصد کی طرف سفر کرنا ہے۔ کوئی جواز نہیں ہے انسان کے پاس جو اسے قبول کیا جائے گا کہ میں یہاں پر تھا اس لیے مجھ پر یہ چیزیں نہیں ہوتی، لاگو نہیں ہوتی مجھ پر یہ چیز۔ اسی کو اور کھولیں گے انشاءاللہ اور آئیں گے اس کی طرف ایک موضوع میں کہ مقصد حیات کیا ہے، واقعی انسان کو کہاں پہنچنا ہے، کس لیے آیا ہے انسان، اسی کے ضمن میں۔ لیکن تھوڑا سا پہلے اس موضوع کی تشریح کریں تاکہ اور بات واضح ہو۔ حلم ناصر، مجھے ناصر چاہیے۔ ناصر کسے کہتے ہیں، کون ہے ناصر؟ ناصر عربی لفظ ہے جس کی روٹ ورڈ، بنیادی جو روٹ ورڈ ہے، اصل ہے اس کا، وہ لفظ نصر سے ہے۔ نصر یعنی وہ تیز پہاڑوں سے بہتا ہوا پانی، نصر اس پانی کو کہتے ہیں۔ پانی کی کئی قسمیں ہوتی ہیں، ایک پانی آپ سمندر میں دیکھتے ہیں جو بحر ہے جس کے اندر لہریں ہوتی ہیں، ایک پانی جو ہے وہ عموماً ندیوں میں ہوتا ہے، یہ پانی ٹھہرا ہوا ہوتا ہے، اس میں زیادہ حرکت نہیں ہوتی ہے۔ لیکن وہ ندیاں جو پہاڑوں سے نکل کر کے آ رہی ہوتی ہے، پہاڑوں کے دامن میں اگر آپ جا کر کے دیکھیں، خاص کر کے گرمیوں کے موسم میں جب برف پگھلتی ہے سردیوں کے بعد، تو ایک ریلا پانی کا پہاڑوں سے نیچے آ رہا ہوتا ہے، اور جب یہ پانی نیچے آتا ہے تو وہ ندی میں آتا ہے جہاں پر پانی جمع ہوتا ہے۔ یہ پانی کا ریلا آ کر کے اس جمے ہوئے پانی کو بھی آگے لے کر کے جاتا ہے۔ اس بہتے ہوئے تیز حرکت میں آنے والے پانی کو نصر کہتے ہیں۔ نصر یعنی یہ تیز بہتا ہوا پانی جو آئے نیچے اور آ کر کے جمے ہوئے رکے ہوئے پانی کو آگے لے کر کے جائے، اسی سے لفظ ناصر ہے۔ ناصر یعنی وہ جس کے اندر ایسی حرکت ہو جو آ کر کے کسی جمے ہوئے رکے ہوئے کام کو آگے لے کر کے جائے، اسے ناصر کہتے ہیں۔ ناصر اسے نہیں کہتے جو کسی نئے کام کی ابتدا کرے، اسے بانی کہتے ہیں۔ ناصر اسے کہتے ہیں جو کسی رکے ہوئے کام کو آگے لے کر کے جائے۔ مثال کے طور پہ امام بارگاہ، یہاں پر کسی نے امام بارگاہ کو بنایا، کوئی اس کا بانی ہے، اس نے اس کی ابتدا کی ہے، اس سے مجالس ہوتے ہیں، پروگرامز ہوتے ہیں، برنامہ ہوتا ہے، سارا کچھ۔ اب گناہ نہ کرے کسی وجہ سے یہ کام رک جائے، کوئی اختلاف پیدا ہو جائے قوم میں، کوئی مشکل آ جائے کہ یہ پروگرام نہ ہو رہے، پھر کوئی اٹھے لوگوں کے درمیان میں سے ان مشکلات کو برطرف کرے اور دوبارہ مجالس کو اور اس امام بارگاہ کو فعال کرے, اسے کہیں گے یہ ناصر, اس نے رکے ہوئے کام کو, جمے ہوئے کام کو آگے بڑھایا, اسے کہتے ہیں ناصر. یعنی جو رکے ہوئے ٹھہرے ہوئے کام کو آگے بڑھائے وہ ہے ناصر. ناصر اسے کہیں گے, نصر اسی سے ہے, نصر سے نکلتا ہے لفظ ناصر, اور ناصر کے ساتھ ہی ہے لفظ منصور. تو تھوڑا سا بیان کیا تھا اسے, منصور وہ ہے جو مدد لے, یہ ٹھہرا ہوا پانی جو رکا ہوا ہے یہ منصور ہے, یہ آنے والا پانی ناصر ہے جو اسے لے کر کے آگے جاتا ہے, ساری رکاوٹوں کو قبول کر کے, رکاوٹوں کو دور کر کے اسے لے کر کے آگے چلے جائے, اسے کہتے ہیں ناصر. نصر سے ناصر اور منصور. اب ابا عبداللہ ناصر مانگ رہے ہیں کہ کوئی آئے اور آ کر کے کسی رکے ہوئے کام کو آگے لے کر کے چلے. اب ناصر کے ساتھ ساتھ ایک اور لفظ ہے جو اس کا اپوزٹ ہے, ایک ہوتا ہے نا رحم دل اور ایک اس کا اپوزٹ ہوتا ہے سخت دل, ہر ایک کی ضد ہوتی ہے, اپوزٹ ہوتا ہے اس کا. ناصر کا اپوزٹ کیا ہے؟ ناصر کا اپوزٹ ہے خاذل. خاذل کہتے ہیں اسے جو نصرت کر سکتا ہو, جس کے اندر توانائی بھی ہو اور جس سے توقع بھی ہو کہ یہ کر سکے, اور جس سے ایکسپیکٹیشنز بھی ہو لیکن پھر بھی وہ نہ کرے, اسے کہتے خاذل. ناصر وہ جو کرے, خاذل وہ ہے جو نہ کرے. دونوں کے اندر صلاحیتیں بھی ہیں اور ایکسپیکٹیشنز بھی ہیں, ان سے توقعات بھی ہیں کہ یہ مدد کریں گے, لیکن پھر بھی جو نہ کرے اسے کہتے ہیں خاذل. اور یہی زیارت ناموں میں اور دعاؤں میں, بالکل ابا عبداللہ کے زیارت ناموں میں اور ابا عبداللہ کے کلمات کے اندر بھی یہ ہے, جس میں ابا عبداللہ فرماتے اللہم من خزالت الدین, اے خدا لعنت کر ان کے اوپر جو خاذلان دین ہے, یعنی دین کو جن سے توقعات تھی کہ آ کر کے کچھ کرے لیکن انہوں نے کچھ نہیں کیا, یا اپنی زندگیوں میں مست رہے, انہیں کوئی فکر نہیں تھی کہ دین کو کس طرح کی نصرت کی ضرورت ہے. پھر ایک مقام پر اور کہا اللہم ذل من خذلنا, اے خدا پست کر, ذلیل کر, رسوا کر انہیں جو خاذلین ہیں. بالخصوص اس وقت کہا جب ابا عبداللہ تنہا تھے, اے خدا جس نے ہمیں تنہا چھوڑ دیا ہے تو بھی انہیں تنہا چھوڑ دیا. یہ دعائی کلمات ہے, بس دعائی کلمات ہے ابا عبداللہ کے, کہ لعنت کرے خدا ان سے رحمت اٹھا لے کہ جو خاذلین ہیں, جو مدد کر سکتے ہیں لیکن کرتے نہیں ہیں. اب ہم نام رکھ لیتے ہیں, ناصر نام رکھ لیتے ہیں, منصور بھی نام رکھ لیتے ہیں, لیکن پتہ نہیں ہوتا کہ نام کس لیے رکھا ہے, اس کا مفہوم کیا ہے. اگر کوئی اپنا نام رکھے ناصر علی یا ناصر حسین, اس سے مراد ہے کہ اس کا نام اس بات کا عہد ہے کہ وہ حسین کی نصرت کرنا چاہتا ہے. اور اگر کوئی نام رکھے منصور, اس کا مطلب یہ ہے کہ وہ مدد لینا چاہتا ہے, مدد کرنا نہیں چاہتا. ناصر وہ ہے جو مدد کرے, اور ناصر بننے کے لیے بہت سی چیزیں چاہیے انسان کو, اس کی طرف آئیں گے آگے, کہ پہلے ہدف شناس ہو, ہدف کے لیے اس کے اندر انگیزہ ہو, پھر انگیزے کے ساتھ اس کے اندر حرکت ہو, اور وہ ایبیلٹیز ہو اس کے اندر کہ وہ مدد کر سکے. اس کے برخلاف خاذلین ہے, خاذلین جن سے توقعات ہو. اب توقعات کس سے ہوتی ہیں؟ ہر ایک سے توقعات انسان نہیں کرتا نا. اب مثال کے طور پہ میں یہاں پر آیا ہوں, میں کسی کو نہیں جانتا یہاں پر, اگر کوئی مشکل مجھے پیش آتی ہے, کوئی بیماری ہو جائے, کوئی مرض ہو جائے, کچھ ہو جائے, میں نے کس سے رابطہ کرنا ہے؟ باہر نکلتے سڑک پر جا کر تو کسی سے نہیں کہنا ہے کہ مجھے یہ مشکل پیش آئی ہے. جنہوں نے بلایا ہے انہی سے توقعات ہیں کہ یہ مشکل بھی حل کریں گے. توقعات ان سے ہوتی ہیں جو دوست ہوتے ہیں, جو اپنے ہوتے ہیں, جو اقربا ہوتے ہیں, جو عزیز ہوتے ہیں. ہر ایک سے توقعات نہیں ہوتی ہے. ابا عبداللہ نے شامیوں کو نہیں کہا کہ یہ خازلین ہے, کیونکہ ان سے کوئی توقعات نہیں تھی, لیکن کوفیوں کو کہا کہ یہ خازلین ہے, کیونکہ ان سے توقعات تھی. یہ امام کے پیروکار تھے, امام کے ماننے والے تھے, امام کو خط لکھ کر بلایا بھی, یعنی یہ واضح کر دیا کہ ہم نصرت کرنے کے لیے آمادہ ہیں اور ہمارے اندر صلاحیتیں ہیں, لیکن پھر بھی وقت آنے پر نہیں کیا. یہ خازلین ہے کہ جن سے توقعات تھی لیکن نہیں کیا. خازلین امریکہ نہیں ہے, خازلین اسرائیل نہیں ہے, خازلین وہ نہیں ہے. ان سے کوئی توقعات نہیں ہے کہ دین کے لیے کچھ کرے. خازلین وہ ہیں جن سے توقعات ہے, ایکسپیکٹیشن سے کہ یہ کچھ کرے. کیوں ایکسپیکٹیشن سے؟ کیوں مجھے آپ سے ایکسپیکٹیشن ہے کہ آپ میری مدد کریں گے یہاں پر؟ کیونکہ آپ نے ایک رشتہ جوڑا ہے مجھ سے, ایک رشتہ ہے جو ایکسپیکٹیشنز کو وجود میں لے کر کے آتا ہے. باپ کو توقعات ہیں اولاد سے, کیوں اولاد سے؟ اپنی اولاد سے توقعات ہیں, کیوں پڑوسی کی اولاد سے توقعات نہیں ہیں؟ کیوں اپنی؟ کیونکہ ایک رشتہ ہے وہاں پر, ایک رشتہ ولایت ہے, رشتہ پدر و پسر ہے جس میں توقعات ہیں. ماں کو توقعات ہے اپنی بیٹی سے کہ گھر میں کام کرے, اس کی ہیلپ کرے, کسی اور کی بیٹیوں سے نہیں ہے توقعات, اپنی بھی, کیونکہ ایک رشتہ جڑا ہوا ہے. جہاں رشتہ جڑ جائے وہاں توقعات ہوتی ہے. لیکن ہم کرتے ہیں کہ بعض اوقات ہم دعویٰ کرتے ہیں کہ ہم نے رشتہ جڑا ہوا ہے, لیکن یہ جان لے جیسے آپ نے دعویٰ کیا یہ توقعات ہو گئی. اب کوئی یہاں پر آئے مجھے اپنا بزنس کارڈ دے, یا میں اپنا ایک وزٹنگ کارڈ کسی کو دوں, اگر صاحب آپ جب تہران میں آئے تو کوئی بھی پرابلم ہو تو آپ مجھ سے کانٹیکٹ کرنا. اب یہ کارڈ دینے کا مطلب یہ ہے کہ میں نے توقعات اپنی طرف کر دی ہیں آپ کی. اب جب آپ تہران پہ ہیں کال کریں مجھے, میں تو بڑا بزی ہوں, میرے پاس کوئی ٹائم کون ہے؟ اچھا میں تو بھول گیا, میرا حافظہ کمزور ہے, مجھے یاد نہیں ہے نا. ایک بار رشتہ آپ نے جوڑ لیا, کنیکشن بنا دیا, پھر وہ کنیکشن ایکسپیکٹیشنز کو وجود میں لاتا ہے. اس کے بعد ایکسپیکٹیشنز ہوتے ہیں کہ یہ شخص میرے کسی کام آئے گا, یا کوئی ضرورت ہو تو میں اس کے کام آ سکتا ہوں. اب ہم نے جو رشتے بنائے ہوئے, ہم نے دین سے رشتہ بنایا ہے, ہم نے انبیاء سے رشتے بنائے, ہم نے ائمہ سے رشتے بنائے, اب یہاں پر آ کر اسیسمنٹ کرنے کی ضرورت ہے کہ ہم نے کیسا رشتہ بنایا ہے, یہ رشتہ کن معیارات کے اوپر ہے, کیا ہے کرائٹیریا ان رشتہ. کیا یہ رشتہ نصرت کا رشتہ ہے, ناصر کا رشتہ ہے, یا منصور کا رشتہ ہے؟ کیا بیس ہے ہمارے رشتے کا؟ کیوں ائمہ کی ولادت میں ہم خوش ہوتے ہیں, کیوں ائمہ کے شہادت پر ہم غمگین ہوتے ہیں, کیوں عزاداری کرتے ہیں, کیوں جشن مناتے ہیں؟ آخر یہ رشتہ کیا ہے, کون سا رشتہ جوڑا ہے اپنے امام سے؟ یہ بہت اہم بات ہے جسے سمجھنے کی ضرورت ہے انسان کو, کہ میرا رشتہ امام کے ساتھ کیا ہے. اب کئی طرح کے رشتے ہوتے ہیں جو آپ دنیا میں جوڑتے ہیں. آپ دیکھیں, ایک ہوتا ہے بڑا آسان سا بزنس والا رشتہ, جسے کہتے ہیں لینے دینے کا رشتہ. مجھے آپ سے کچھ ملتا ہے, آپ کو مجھ سے کچھ ملتا ہے. جب تک مجھے آپ سے کچھ مل رہا ہوتا ہے میں آپ سے کنیکٹڈ ہوں, آپ کو مجھ سے کچھ مل رہا ہے آپ مجھ سے کنیکٹڈ ہیں. ہوتا ہے لوگ دیکھیں دنیا میں کچھ وقت تک کسی کے ساتھ بزنس کرتے ہیں, پھر بھول جاتے ہیں اسے, پھر کسی اور کے ساتھ کر رہے ہوتے ہیں. کوئی کسی ملک میں ہوتا ہے, وہاں اس کے کوئی اور بزنس افیلیٹس ہوتے ہیں, دوست ہوتے ہیں, اس کے بعد جب یہاں آتا ہے وہاں کہیں اور چلا جاتا ہے, وہاں اسے بھول جاتا ہے. کیونکہ یہ رشتہ تجارت کا رشتہ تھا, لینے دینے کا رشتہ تھا. مجھے کچھ ملتا ہے, میں نے رشتہ جوڑا ہوا ہے. ہم نے دین سے جو رشتہ جوڑا ہے وہ کس طرح کا رشتہ جوڑا ہے؟ امیر المومنین فرماتے ہیں کہ تین طرح کے دیندار ہیں. ایک وہ دیندار ہیں جو تاجر, جو ہر کام کرتے ہیں دین میں صرف اس لیے کہ انہیں ثواب مل جائے, جنت مل جائے, جنت کی نعمتیں, یہ تاجر ہیں. इनकी एक्सपेक्टेशन दीन से है कि दीन मुझे कुछ मिले तो मैं नमाज पढ़ू, मुझे दीन सवाब दे तो मैं मजलिस में आऊं, मुझे सवाब मिले तो मैं हज करने जाऊं, ये सारे काम इसलिए करूं ताकि मुझे सवाब मिले, ताकि मुझे जन्नत मिले। इसमें कोई शक नहीं है कि खुदावंद मुताल ने जो वादा किया है वो वादा सच्चा वादा है, हर काम का सवाब मिलेगा। और अगर इंसान नेक काम करके दुनिया से चला जाए, अमले साले करके अपने अपनी जिम्मेदारियों को अदा करके चला जाए तो जन्नत भी उसे मिलेगी। जन्नत कोई इतना मुश्किल काम नहीं है, जन्नत तो बहुत आसान काम है, जन्नत को हासिल करना बहुत आसान काम है। मैं आपको बताऊं जन्नत कितनी आसान है। आप मिसाल ले कोई पागल, जो लोग पागल होते दीवाने होते जब ये मर जाएंगे तो कहां जाएंगे, ये जन्नत में जाएंगे जहन्नम में जाएंगे, कहां जाएंगे, जहन्नम में तो नहीं ला सकते ना खुदा इनको, क्योंकि ये तो दीवाने थे। छोटे बच्चे जो बालिग नहीं होते मर जाते, मौत आ जाती उनको, ये कहां जाएंगे, जन्नत में जाएंगे ना। तो छोटे बच्चे, कमजोर बच्चे, पागल, दीवाने, ये सारे तो जन्नत में जाएंगे। तो जब ये जन्नत में जा सकते हैं तो मोमिन जन्नत में नहीं जा सकता। ये तो बहुत आसान काम है, जन्नत पाना तो बहुत आसान काम है। बदबख्त है वो इंसान जो जन्नत भी ना पहुंच पाए। मुश्किल जन्नत नहीं है, जन्नत से आगे जन्नत में पहुंचना बड़ा आसान काम है। खुदा ने अपनी मखलूक को इसलिए नहीं खल किया है कि उनको जहन्नम की आग में डाले, फिर उनको बारबेक्यू होता हुआ देखे, वहां पर खुदा को लज्जत है। अल्लाह ने अपनी मखलूक को जहन्नम के लिए नहीं खल किया है। मकसद खिलकत यह नहीं कि खुदा को अच्छा लगता है कि अजाब में जाए लोग, हमें अच्छा लगता है कि कोई हमारी मुखालिफत करे, कोई हमारी नाफरमानी करे तो उसे सजा मिलनी चाहिए, ये हमारा मिजाज है। खुदा की सिफात ये नहीं है, वो तो गफूर रहीम है। खुदा तो मौके ढूंढता है किस तरह से मैं बंदों के गुनाहों को माफ करूं और उनके लिए राह बनाऊं। ये बात और है कि हम उन मौकों से फायदा नहीं उठाते। ये सारे मौके अल्लाह ने देता है, बार बार देता है। कितने ऐसे अय्याम आते हैं, कभी लेलतुल कद्र आती है, कभी माह मुबारक रमजान आता है, कभी नीमे शाबान आती है, कभी अय्याम अज़ा आते हैं। ये सब मौके होते हैं कि इंसान खुदा के करीब हो। तो अल्लाह को नहीं, जन्नत तो बड़ा आसान काम है, लेकिन हमने जो रिश्ता जोड़ा हुआ है वो इन चीजों पे नहीं जोड़ा है कि सवाब मिल जाए, जन्नत मिल जाए। अमीर मोमिन कहते हैं ये ताजिराना रिश्ता है दीन के साथ, ये ट्रेडिंग वाला रिश्ता है कि मैं इबादतें करूंगा इसलिए कि मुझे जन्नत मिले। पर जन्नत में भी क्या मिले, क्या चाहिए जन्नत में, जन्नत में कुछ एक्सपेक्टेशन हमने अभी से बनाए हुए ना, मनसूबाबंदी सारी की हुई है जन्नत के लिए कि वहां जाकर के क्या क्या काम हमने करना है। वहां सबसे पहली ख्वाहिशात हूरों की है कि हूरें मिलेंगी हमें। एक खातून ने मुझे क्वेश्चन लिखा था, मुझे याद है कि पुराना साहब ये कुरान ने जन्नत में इतने वादे किए हूरों के, तो मर्दों के लिए हमारा क्या होगा। मैंने कहा आपका वही होगा जो यहां पर हो रहा है ना, आप चैटिंग करें, बहन पर बातें करें, बस यही करें। ये हुरे, ये सारी तवक्कुआत है हमारी जन्नत से। अभी से मंसूबा किया हुआ है शहवत रानी का जन्नत में जाकर के, दुनिया में जो लज्जतें नहीं मिली है हम चाहते हैं वो जन्नत में जाकर के मिल जाए। जिनको तर्क किया है खौफ के खातिर ये जहन्नम में जाना होगा, इस पर तर्क किया है क्योंकि गुनाह नहीं करते। ये अमीरुल मोमिनीन कहते हैं दूसरी सिफत ये है मोमिनीन की, कुछ इस तरह के लोग हैं जो खौफ के खातिर गुनाह नहीं करते, खौफ के खातिर इबादतें करते, इसलिए ईमान लाए कि डर है उन्हें कि हम जहन्नम में चले जाएंगे, हमें अजाब मिलेगा, इसलिए लज्जतों को तर्क करते हैं ताकि जन्नत में जाकर के लज्जतें मिले। यही है ना कि कहीं पर आपको मिसाल के तौर पर मजलिस में आपको किसी ने घर में दावत पे बुलाया, मजलिस के बाद आपको बताया बड़े कुछ सेट है, चिकन बिरयानी है, सब कुछ वहां पर होगी, यहां पर भी दस्तरखान लगा दी, यहां पर देखा है कि दाल बनी हुई है, और कहते जी जी मेरा तो तकवा है, मैं तो परहेज करता हूं, मुझे कुछ खाना नहीं है। क्यों नहीं खाना है, क्योंकि आगे जाकर के दूसरा इंतजाम मौजूद है। दुनिया जो छोड़ दी है तो उखबा भी छोड़ दे, इकबाल कहते हैं जब दुनिया में तूने इन चीजों को तर्क किया है तो आखिरत ने भी तर्क कर, वहां सारे प्लानिंग बनाई गई है कि वहां पर मुर्ग भी होगा, चिकन भी होगी, जन्नत में सब कुछ होगा, लेकिन ऐसा कुछ नहीं होगा। ये आपकी जन्नत में खराब आज कर दू, आपकी जन्नत की जन्नत में न उड़े होंगी न ये सारी चीजें होंगी जो कुरान ने बयान किया है, हुरे और ये सारी चीजें और नहरें, ये वो नहीं है जो मादियत की दुनिया के जन्नत आलम में मादा नहीं है, मटेरियलिस्टिक वर्ल्ड नहीं है कि ये सारी चीजें वहां पर होगी तो खाएंगे वहां पर, तो फिर खाने के बाद वो जाएगा कहां पर, वो नजासत गलासत निकलनी भी तो नहीं कहीं जाकर, फिर जन्नत में लेटरिन भी चाहिए, जन्नत तो पाक और ताहिर है, वहां तो गलासत नजासत नहीं होगी। ये मंसूबे हमने बनाए हुए जन्नत के लिए। आप मिसाल लें, जन्नत में तवक्कुआत है इतनी हुरे होंगी, एक राइट पे होंगी एक लेफ्ट पे होंगी, हुरे ही हुरे सारी होंगी। अगर सब जाएंगे जन्नत में, एक दरवाजा खोलेंगे तो वालिद साहब बैठे हैं चंद हुरों के साथ, दूसरी तरफ चाचा बैठे हैं चंद हुरों के साथ, यही मंजर बनाया ना हमने जन्नत का। दुनिया में इस तरह से हो, कोई मौलाना हो, उसकी चार बीवियां हो, हलाल चार बीवी हो, आप उसे अच्छा समझते हैं और चारों बीवियों को लेकर निकल रहा हो बाहर सुपर मार्केट में आ रहा हो, मस्जिद में आ रहा हो, कहीं क्या बोला चार बीवियां, अच्छा समझते हैं आप इसे, नहीं अच्छा समझते, क्यों कहते हैं ये शहमत रानी की निशानियां है कि चार चार बीवियां, तो जन्नत में भी ये कैसी चीजें ठीक हो जाएगी कि वहां अनलिमिटेड इंसान को चाहिए। ये गलत तस्वुर है हमारे, ये रिश्ता हमने जो जोड़ा है दीन के साथ वो ताजिराना रिश्ता जोड़ा हुआ है, तिजारत का रिश्ता जोड़ा हुआ है। वो एक लतीफा है ना कि वो जब कोई दहशत गर्द है खुद को हमला पर, जब वो फटता है तो जन्नत की हुरे कांपती है कि भी एक शहवत राम आ गया, क्योंकि वो हुरों के लिए उसने ये काम किया है सारा, तो घबराती वहां पर कि अब ये जा रहा है दहशत गर्दी करने के लिए, अभी इसने आना है यहां पर, ये शहवत राम। जन्नत शहवत रानी के लिए नहीं है, जन्नत मकाम है, मुकाम जगह है, सिर्फ मंजिल नहीं है इंसान की, हदफ नहीं है, मकसद नहीं है इंसान का, कि जो दुनिया में इन चीजों को अल्लाह के लिए तर्क कर दे कैसे मुमकिन है कि उसकी तरफ पलट करके चला जाए वो वहां पर, ये मुमकिन नहीं उसके लिए। हमने ताजिराना रिश्ता जोड़ा है या गुलामाना रिश्ता जोड़ा है दीन के साथ, हमें मोमिन करवाते हैं कि ऐ खुदा अगर जन्नत ना होती जहन्नम ना होती तब भी अली तेरी इबादत वैसे ही करता है जैसे अब कर रहा है, क्योंकि अली ने तुझे इस लायक पाया है कि तेरी इबादत, अली की इबादत में हमारी इबादतों में फर्क है। हम सवाब के लिए जाते हैं, सवाब है, अल्लाह ने हर जगह सवाब रखा है, एक मोमिन को देख के मुस्कुराए सवाब है, मोमिन से आप हाथ मिलाए सवाब है, एक बच्चे के सर पे हाथ रखे सवाब है, सवाब तो अनलिमिटेड सवाब है, जगह जगह सवाब मौजूद है। अब फिर भी मोमिन सवाब की जुस्तजू में आए, आजादारी में शरीकों के सवाब मिलेगा, मजलिस में आए के सवाब मिलेगा, नौवा पड़े इसलिए के सवाब मिलेगा, इसलिए नहीं है सवाब, फलसफा है सवाब ये नहीं है। क्या है फलसफा है सवाब? फलसफा सवाब रगबत है, रगबत एक अमल की तरफ, अल्लाह आपको एक अमल की तरफ लाना चाहता है, क्योंकि इंसान नादान है, इंसान बालिग नहीं है, उसे शऊर नहीं है, उसे मारिफत नहीं है कि इस अमल में उसके लिए क्या फायदे हैं, वो उसे देख नहीं सकता, उसे दर्द नहीं कर सकता, इंसान को नहीं पता कि नमाज के अंदर क्या फायदे हैं उसके, मारिफत नहीं रखता। आप कैसे हैं नमाज की तरफ? खुदा कहता है नमाज पढ़ेगा तुझे सवाब मिलेगा। ऐसे मिसाल के तौर पर मजलिस है, मकसद है मोमिनीन को मजलिस में लाना बुलाना किसी तरीके से। अब आप ऐलान करते हैं कि मजलिस भी होगी और मजलिस के बाद खाने का भी इंतजाम किया गया है। अब बहुत से ऐसे होते हैं जो सिर्फ खाने का लिखा है इसलिए मजलिस में आते हैं कि खाने का भी इंतजाम है। अगर दो जगह मजलिसें हो रही हो, एक जगह खाना ना मिलता और एक जगह खाना मौजूद हो, अक्सर आप देखें मजमा,
टाइटल भी हमने दिए हुए ना,
नारा तकबीर
अल्लाह
अकबर, नारा रिसाला
या रसूल अल्लाह,
नारा हैदरी
या अली,
हुसैनिया जिंदाबाद
जिंदाबाद
हुसैनियत
जिंदाबाद
यजीदियत
मुर्दाबाद
यजीदियत
मुर्दाबाद
है हमारी दरसगाह
करबला करबला
है हमारी दरसगाह
करबला करबला
बुलंदर साहब
हम अपने नाम के दिए टाइटल भी दिए हलीम वाली मजलिस नहारी वाली मजलिस बिरयानी वाली मजलिस इस तरह के अलगाव है ना मजलिसों के मारूफ है मजलिसें इन चीजों से कि खाना वहां पर क्या मिलेगा ये खाना इसलिए है कि लोग आए वहां पर अट्रैक्शन है इसके अंदर असल हदफ ये नहीं है कि बुलाकर खाना खिलाना है मोमिनों को असल हदफ ये है कि मजलिस में आए ताकि इस बहाने कुछ सुने और हिदायत हो उनकी अल्लाह का भी निजाम है सवाब इसी तरीके से कि हिदायत हो अब एक बच्चा है मिसाल के तौर पे अब बच्चा बीमार है मरीज है डॉक्टर ने दवा दी है उसे अब दवा में कड़वाहट है नहीं पीने को तैयार है वो अब मां क्या कहती है बच्चे से कि ये दवा पी वो नहीं पीता कहते अगर दवा पिएगी तो मैं तुझे आइसक्रीम दिलाऊंगी या दवा पी ले वरना पी लेंगे तो मैं आपको बाग में गार्डन में पार्क में ले करके जाऊंगी या वो पार्क का और आइसक्रीम का दौर चला गया अब ये है कि मैं आपको टेबलेट दिलाऊंगी या मोबाइल फोन या नहीं गेम डिजिटल दौर है सारे बच्चे भी डिजिटल हैं ये असल हदफ क्या है इन चीजों के वादा करने का ताकि बच्चा उस दवा को पिए क्योंकि दवा में उसकी बगा है उसकी हयात है उसकी जिंदगी है इसीलिए आजादारी में आए खुदा कहता है आजादारी में आए आंसू बहाए मैं तुम्हें जन्नत दूंगा क्योंकि आजादारी में दीन की बगा है और अगर दीन की बगा है तो उम्मत की बगा है दुनिया की बगा है इसीलिए आए बाकी सारी चीजें अट्रैक्शन है लाने के लिए यहां तक ये अट्रैक्शन है सवाब में रगबत है कि इंसान पहुंचे यहां तक उस अमल तक आए छोटे छोटे अमल होते हैं लैलतुल कद्र में एक शब आप जागे हजार रातों की सवाब है इतना अजर आपको मिलेगा क्यों क्योंकि उसके अंदर कोई राज है कोई सिर है जिसकी तरफ खुदा आपको लाना चाहता है जिसकी तरफ मुतवज्जे करना चाहता है कि आप आए इस तरफ फलसफा ये दीन ये नहीं है कि सवाब की गठरी ले लें और भरते जाए उसके अंदर दीन इसलिए नहीं आया कि आपको सवाब जमा करवाना चाहता है कसरत से सवाब है अल्लाह के पास कसरत से कमी नहीं है सवाब की कि हम सवाब के पीछे भागे सवाब खुद ब खुद आएगा बाई प्रोडक्ट है उसका साइड प्रोडक्ट है उसका न कि असल है सवाब अभी ना आपके मिसाल के तौर पर खाने पर जाए कहीं पर खाने में सब कुछ रखा हुआ है दाल है बिरयानी है चावल है कबाब है साथ में आप कुछ साइड में चीजें रखते चटनी रखते अचार रखते अब कोई जाए रोटी ले और चटनी और अचार खाना शुरू कर दे और किसी चीज को हाथ न लगाए आप यहां पर ये क्या कर रहे हैं असल खाना तो ये है ये तो सिर्फ साइड में रखा गया है आपके लिए ताकि खाने को और टेस्टी और लजीज बनाने के लिए ये असल नहीं है इसकी तरफ आपको बुलाया गया असल तो ये है हम इन चक्करों में क्योंकि रिश्ता जो हमने जोड़ा है दीन के साथ वो ताजिराना रिश्ता है कि सवाब मिल जाए किसी तरह से सवाब हासिल हो जाए जन्नत मिल जाए बस मेरा मकसद पूरा हो गया कहते भी बाल होता शौरा ये कहते हैं जाकिरीन ये कहते हैं कि अब अब्दुल्ला ने जान इसलिए दी माजल्ला के मोमिनीन को शियों को जन्नत मिले यानी कि इंश्योरेंस कर दिया है अब अब्दुल्ला का खून इंश्योरेंस था मोमिनीन के लिए जन्नत में जाने के लिए प्रीमियम दे दिया है हुसैन इब्ने अली क्या हुसैन इब्ने अली को एक यजीद एक उबैदुल्लाह इब्ने ज़ाद ज़ियाद एक शिमर एक खोली एक उमर इब्ने साद काफी नहीं था ये ज़ालिमीन काफी नहीं थे कि आने वाली नस्लों में भी मोमिनीन गुनाह करें हुसैन इब्ने अली को ये ख्वाहिश थी कि मेरे पैरोकार गुनाह करें और मेरे खून के जरिए ये जन्नत में पहुंच जाए ये तो ईसाइयत का तसव्वुर है कि हजरत ईसा ने जमानत कर दी है गुनाहों की ये वहां से आया है हमारे अंदर आजादारी का हतमन सवाब और अज्र बहुत है, इसलिए कि रूह आजादारी इतनी अहमियत रखती है, उस रूह की तरफ इंसान को आना होता है। रिश्ता दीन से जो जोड़ना है इंसान को, वो एक रिश्ता ये है नुसरत का रिश्ता, नासिर बने इंसान दीन का, यानी दीन के रुके हुए कामों को आगे लेकर के जाए। और अगर रिश्ता जोड़ा है, दावा किया है कि मैं शिया हूं, ये कहा है कि अना शिया तुम, कि मैं आपका शिया हूं, तो फिर आपने तवक्कुआत बढ़ा दी है, कह दिया है कि मुझसे तवक्को रखे। अब आपको नासिर बनना होगा, अगर नहीं बने तो फिर खाजिल है, वो खाजिल वो जिसपे हाथ दिला देते अल्लाहुम्मा, कि खुदा बस कर छोड़ दे तनहा उन्हें जिसने जिसने हमें तनहा छोड़ा। ये बहुत अहम पहलू है और कुरान में अइमा की अंबिया की मुश्किल ये रही है। नहजुल बलागा खोल करके देखे, अगर फुर्सत हुई तो एक बात खुतबा नहजुल बलागा का पढ़ेंगे यहां पर, कि देखिए अमीरुल मोमिनीन ने किस तरह से नासिर को पुकारा। और अगर इंसान नासिर ना बने तो क्या बनता है इमाम के लिए? नासूर बन जाता है। नासूर, नासूर किसे कहते हैं? नासूर आम जख्म को नहीं कहते, वो जख्म, ऐसा जख्म जो कभी भरता नहीं है, जो मुसलसल तकलीफ देता रहता है, उसे कहते हैं नासूर। इंसान के पास रास्ता नहीं है मोमिन के पास, शिया के पास, अगर नासिर नहीं बन सकता, दीन के रुके हुए कामों को आगे नहीं बढ़ा सकता, करबला के मकसद को, करबला के अहदाफ को आगे नहीं बढ़ा सकता, तो फिर नासूर है, क्योंकि और कोई तीसरा रास्ता नहीं है। ये कहे मैं खामोश बैठा रहूंगा, एक वो है जो जालिमीन है, कातिलीन है, जो दीन के मुकाबले में है, जिन्होंने दीन के साथ जंग की है, जो आज भी इस्लाम को तबाह करना चाहते, खत्म करना चाहते, एक वो है, एक वो है जो दीन के नासिर है। तीसरा तबका कौन सा है? वो है जो गाफिल, बेएतना, लापरवाह बैठा हुआ है, जिसे फिक्र नहीं है कि दीन के साथ क्या हो रहा है। कौन है ये तबका? किस कैटेगरी में है? ये नासूर है, ये नासिर नहीं है, यानी कोई रास्ता नहीं है इंसान के पास। वो कूफी जो कूफा में बैठे रहे, वो जो मदीने में बैठे रहे, वो जो मक्का में हज करते रहे, और हुसैन इब्ने अली निकल कर करबला आ गए, ये किस कैटेगरी में है? ये लोग ये हाजी थे, हाजी, हज करने आए थे, ये मदीने में ज्यारत पढ़ते थे, ये सारे असहाबे रसूल थे, कोई छोटी शख्सियतें नहीं थी इनके अंदर, ये किस कैटेगरी में है? ये हुसैन के नासिर तो नहीं बने, करबला में नहीं आए, तो कौन थे ये? ये नासूर थे हुसैन के लिए, ये वो जख्म थे जो मुसलसल हुसैन के कल्ब पर थे, कि इनको बुलाते रहे लेकिन ये ना आए। हमने रिश्ता जोड़ा है हुसैन के साथ, हमने रिश्ता जोड़ा है अइमा के साथ, लेकिन मंसूर बनकर के आए हम, नासिर बन के नहीं आए। हमारी तवक्कुआत है कि अइमा सिर्फ हमारी मदद करे, हम कुछ भी ना करें दीन के, मंसूर बने। यही एक वाकया है करबला के वाकये में, जब अबा अब्दिल्ला मदीने से निकले बाहर, 28 रजब को बाहर निकले मदीने से, मदीने के बाहर एक बड़ा बाग था, जिसमें एक शख्स जो सहाबी रसूल है, बड़ी ही नामवर शख्सियत है, अब्दुल्ला इब्ने मुती, अब्दुल्लाह इब्ने मोती असहाबे रसूल में से हैं, बड़ी शख्सियत है और बड़ा बिजनेस है इसका, कई बालात हैं। ये मदीने के बाहर एक बाग में काम कर रहा है, इसे देखा दूर से एक काफिला मदीने से निकल के कहीं जा रहा है, अपने गुलाम से पूछा देखे कौन है वहां, कहा कि ये तो हुसैन इब्ने अली है, अपने बनी हाशिम अपने घर वालों के साथ जा रहे हैं। ये आया वहां से फौरन, अब अब्दुल्ला को सलाम किया, करें अब अब्दुल्ला कहां जा रहे हैं? कहा बस ये माजरा है, यजीद ने बैत का मुतालबा किया है और अब इस फिलहाल तो मैं मक्का जा रहा हूं, और आगे उसके बाद دیکھیں کہ جو اللہ کی مرضی جو ارادہ ہے جانے کا. اس نے کہا یا ابا عبداللہ آپ ایک مقدس شخصیت ہیں, آپ آل رسول میں سے ہیں, آپ کا وجود مدینہ میں ہمارے لیے برکت اور ثواب کا ذریعہ ہے, رحمت خدا نازل ہوتی ہے مدینہ میں کہ آپ یہاں پر موجود ہیں. اب عبداللہ نے کہا تیرا کیا, چلنا ہے ساتھ؟ کہا نہیں مولا میں یہاں پر کام کر رہا ہوں, میرے باغ ہیں یہاں پر, کھیت ہے, میں اس پہ کام کر رہا ہوں. کہا اچھا ٹھیک ہے. کہا مولا آپ جا تو ہے لیکن میری ایک مشکل حل کر. کہا کیا مشکل ہے؟ کہا میں کافی دنوں سے یہ کنواں جو ہے اس کو کھول رہا ہوں اور اس میں سے کھارا پانی نکل کے آ رہا ہے, شور پانی, جس سے میں یہ پودوں کو دے نہیں سکتا ہوں. آپ فرزند آل فرزند علی ہیں, نواسا رسول ہے, اگر آپ دعا کریں اللہ سے تو یہ میری مشکل حل ہو جائے گی. اب عبداللہ نے وہی ہاتھ اٹھائے, دعا کی, کہا جا کر کہ اب دیکھ. اس نے جا کر کے دیکھا, فوراً کنویں میں سے پانی نکلتا آیا, پانی کو چکھ کر کے دیکھا, پانی میٹھا پانی تھا, اس کی مشکل حل ہو گئی. یہ منصور بن کے آیا حسین کے پاس, حسین نے اس کی مشکل حل کر دی, لیکن حسین نے اسے کہا ناصر بن کے چل میرے ساتھ, یہ نہیں آیا. اب سوال یہ اٹھتا ہے روز عاشورہ کے بعد کس کیٹیگری میں آیا عبداللہ ابن مطیع, کامیاب ہے یا ناکامیاب ہے؟ خود اب عبداللہ نے لکھ دیا کہ جو میرے ساتھ آیا صرف وہی کامیاب ہے. مل گیا, لینا کوئی بڑی بات نہیں ہے ائمہ سے, اہل بیت سے. ہم لوگوں نے یہ معیار بنایا ہے کہ امام ہم سے راضی ہے. کیوں راضی ہے؟ کہ جب بھی ہم حاجت طلب کرتے مل جاتی ہے. بلکہ یہ خطرناک ہے. رسول اللہ ایک شخص کے گھر میں گئے, بیٹھے ہوئے تھے وہاں پر, اچانک دیوار پہ انڈا رکھا ہوا تھا, وہ نیچے گرا, گر کے ایک کپڑا تھا اس پہ پھنس گیا, وہ ٹوٹا نہیں. وہ فوراً یہ شخص جو صاحب کھانا تھا اس نے کہا الحمدللہ یہ بچ گیا. پھر یہ کہتا ہے کہ یا رسول اللہ آج تک کوئی ایسی مشکل نہیں آئی ہے جو میرے لیے مشکل بنی ہو, کوئی ایسی چیز میں نے خدا سے مانگی ہو اور خدا نے میری پوری نہ کی ہو. رسول اللہ نے وہی کہا اپنے صحابیوں سے اٹھے, اٹھ کر کے یہاں سے چلے کہ کسی بھی وقت اس شخص پر عذاب آ سکتا ہے, کیونکہ خدا اس سے راضی نہیں ہے. بعض اوقات اگر ہمیں ساری نعمتیں ملتی جاتی ہیں اس کا مطلب یہ نہیں ہے خدا راضی ہے, اس سے یہ مراد بھی نکلتی ہے کہ شاید خدا مجھ سے راضی نہیں ہے. خدا چاہتا ہی نہیں ہے کہ میں اس کی بارگاہ میں آ کر کے جستجو کروں. جو میں مانگتا ہوں فوراً فرشتوں سے کہتا ہے دے دے اسے, چلا جائیے میری بارگاہ سے. رسول اللہ تین دن تک کہ اگر کوئی مشکلات نہیں آتی تھی دعا کرتے تھے خدا سے کہ اے خدا سجدے میں جا کر کے اے خدا کیا تو نے مجھے میرے حال پہ چھوڑ دیا ہے کہ کوئی مسائل نہیں آتے. ہم اس چیز کو ہم نے کرائیٹیریا بنایا ہوا ہے کہ ہمیں جو ملتا ہے ائمہ سے اس سے اس کا مطلب یہ ہے کہ امام راضی ہے ان سے. یہ غلط معیارات ہیں جن کے اوپر ہم نے اپنی دینداری کو استوار کیا ہے. میں مثال اس کی دوں, یہی ہم پڑھتے ہیں اکثر ذاکرین, سورہ حالات کا واقعہ بھی ہے کہ حسنین مریض تھے, اس کے بعد جناب سیدہ نے منت کی کہ جب یہ ٹھیک ہو جائیں گے ہم نے روزہ رکھنا ہے تین دن. تین دن روزہ ہے, پہلے دن افطار کے وقت بیٹھتے کچھ نہیں ہے, شاید ایک نان ہے اور نمک ہے, کچھ بھی نہیں ہے. ایک شخص دروازے پر آتا ہے, وہ آ کر کے سائل آتا ہے, کہتا ہے کون ہے تو پوچھا جناب سیدہ نے, کہا مسکین ہوں. کہا کیا ہے؟ بھوک لگی ہے, اسے دے دیا. پھر دوسرے دن ایک شخص اور آتا ہے دروازے پہ سائل, پوچھتا ہے کون ہے؟ کہا یتیم ہے, جناب سیدہ نے اسے بھی دے دیا. تیسرے دن پھر ایک شخص آتا ہے سائل آتا ہے, کہا کون ہے تو؟ کہا اسیر ہوں میں, اسے بھی دے دیا. مسکین ممکن ہے مسلمان ہو, یتیم ممکن ہے مسلمان ہو, لیکن اس وقت مدینے میں جو اسیر تھا وہ یا مشرک تھا یا یہودی تھا, کوئی مسلمان اسیر نہیں تھا. تو یہ کافر تھا, مشرک تھا یا یہودی تھا, یہ بھی جب در فاطمہ اور علی پر آتا ہے پوچھا تک کہ نہیں کہ تو کون ہے, تو ایمان والا ہے یا نہیں, تو مومن ہے یا نہیں, تو فاسق ہے فاجر ہے, کون ہے, تو ضرورت مند ہے, تجھے دے دیا. یہ ان کی سخاوت کا مقام ہے, یہ ان کی جود و سخا کا مقام ہے. لیکن جو لے لیا, کیا لینے سے وہ جنتی بن گیا اگر کافر تھا تو؟ تو کافر کو بھی مل گیا یہاں سے. تو مومن لے کر کے خوش ہوتا ہے کہ امام مجھ سے راضی ہے کہ میری منتیں پوری ہو گئی, میری حاجتیں پوری ہو گئی. یہ معیار نہیں ہے, یہ رشتہ نہیں ہے کہ اگر مومن کو مل رہا ہو تو وہ یہ سمجھے کہ ائمہ مجھ سے راضی ہے, خدا مجھ سے راضی ہے. خدا لینے پہ نہیں راضی ہوتا, دینے پہ راضی ہوتا ہے کہ تم نے دیا کتنا ہے. آپ سے یہ نہیں پوچھا جائے گا کہ تجھے ملا کتنا ہے, جتنا تجھے ملا ہے اس کے مطابق تجھے ہم اجر دیں گے. نہ, تُنے دیا کیا ہے راہ خدا میں, تُنے کیا اپنا لٹایا ہے راہ خدا میں, تُنے کتنا سرمایہ لگایا ہے راہ خدا میں. ہم سمجھتے ہیں 20% خمس دے کر کے ہم نے امام زمانہ کو راضی کر لیا. بھائی خمس تو آپ کی سیویز میں سے ہے اور واجبات میں سے ہے, خمس واجبات میں سے ہے نا, کوئی خیرات اور زکات میں سے نہیں ہے, کہ ایکسٹرا نہیں ہے. آپ نے جو بچایا ہے دین کہتا ہے کم از کم 20% اس میں سے دے دیں, کم از کم دے دیں. ہم 20% دے کر خوش ہو جاتے ہیں کہ ہم بہت بڑے مومن ہو گئے, ہم خمس دیتے ہیں اللہ ہم سے راضی ہے, امام ہم سے راضی ہے. خمس تو واجبات میں سے, اگر نہ دے تو مشکل ہے, تو دینا ہی ہے. 20 تو دے دیا, باقی 80% کہاں پر ہے, باقی 80 کہاں ہے, وہ کدھر ہے, وہ کس راہ میں گیا, وہ گاڑیاں لینے میں, نئے موبائل فون لینے میں, نئے اپارٹمنٹ لینے میں, پیزا برگر کھانے میں, ان چیزوں میں خرچ ہو رہا ہے, وہ کہاں گیا. دین تو کہتا ہے انفاق کرو, مما رزقنا ينفقون, جو ہم نے عطیہ دیا ہے راہ خدا میں دو. یہ نصرت ہے, یہ ناصر ہے, جو دین کو کسی بھی چیز کی ضرورت ہو وہ آگے لا کر کے پیش کر دیتا ہے, نہ وہ جو صرف لینے کے چکر میں بیٹھا رہے. ایک غلط رشتہ جوڑا ہے ہم نے, اسے درست کرنے کی ضرورت ہے. جن کا کام تھا کہ صحیح رشتہ جوڑتے, قرآن کہتا ہے کہ عالم ربانی وہ ہے کہ جو بیٹھ کر کے کہتا ہے عوام سے کہ میں تمہیں خدا کی طرف لے کر کے جانے آیا ہوں, نہ اپنی طرف لے کر کے جانے آیا ہوں, میں تمہارا رشتہ خدا سے جوڑنے کے لیے آیا ہوں, نہ اپنی طرف نہ اپنی. لیکن ہمارا ذاکر بیٹھ کر کے کیا کہتا ہے, جی مجھے داد نہیں ملی, آپ کو بات سمجھ میں نہیں ہے, آپ نے کوئی واہ واہ نہیں. یہ واہ واہ اللہ کو تو نہیں چاہیے, یہ تو مولانا کو چاہیے. یہ اللہ کی طرف لے کر کے جانے کے لیے نہیں آیا ہے, یہ اپنی طرف لے کر جانے کے لیے آیا ہے. اگر خدا کی رضا کے لیے بات کرتا ہوں تو وہ بات کرتا جو عوام کو لے کر کے اللہ کی طرف جائے, نہ اپنی طرف لے کر کے آئے. کیونکہ خود ممبر پہ بیٹھنے والا طبقہ, علماء, مولانا, ذاکرین, اکثر اس میں سے خود تاجر بن گئے. وہ ایک واقعہ بتا رہے تھے, ہمارے دوست جگہ پر مجلس پڑھنے گئے, مجھ سے انہوں نے پوچھا کہ آپ نے, انہوں نے صاحب ایک مجلس پڑھنی ہے, دن میں بھی کچھ مجلسیں پڑھنی ہوگی یہاں وہاں, مشکل نہیں ہے پڑھ لیں, کبھی مشکل نہیں ہے. اور تو نہیں, کیا پریشانی کیا ہے, کیا مسئلہ ہے. تب پچھلے سال ایک مولانا آئے تھے یہاں پر, ان کو ہم نے کہا تھا رات کا عشرہ ہے, 10 دن مجلس پڑھنی ہے, دوسرے دن ہم کو ایک اور مجلس پڑھنے لے گئے. پھر ہم نے اسے پوچھا کہ مولانا صاحب کل بھی ایک مجلس ہے, انہوں نے کہا کوئی مشکل نہیں ہے, جتنی مجلسیں آپ پڑھائیں لیکن میرا میٹر چلتا رہے گا. کہا آپ بھی مولانا میٹر تو نہیں ہے, انہوں نے کہا مطمئن رہے. یہ رشتے جو ہم نے جوڑے ہوئے, جو آتے ہیں یہ کام کرانے کے لیے, लेने देने का रिश्ता, सिर्फ ले। वो एक शख्स डूब रहा था पानी में, डूब रहा, पुकार रहा था मदद करो, कोई मेरी हेल्प करो। दूसरा शख्स आया वहां पर, उसने उसको हाथ दिया और कहा घबराना घबराना, कहा अपना हाथ दो, कहा हाथ दो, वो देता ही नहीं। एक और शख्स वहां से आया, उसने कहा इससे ये ना कहे हाथ दो, कहे आप हाथ ले। जैसे इसने कहा हाथ ले, उन्होंने हाथ पकड़ लिया, बाहर निकाला था। माजरा क्या, आपको पता नहीं कहीं मौलाना है, आप कहेंगे दो इसने नहीं जनाबे कि ले, तो तुमने आगे बढ़ा था। ये मुश्किल है, ये रिश्ते हमें दुरुस्त करना है। देने का रिश्ता ना हो, लेने का रिश्ता ना हो, देने का रिश्ता हो। रहे खुदा में दे। हुसैन इब्ने अली ने सब कुछ दिया, लिया नहीं कुछ भी, सब कुछ, अपने औलाद, अपना अंबार, जो कुछ था सारा सरमाया दे दिया। ये रिश्ता जोड़ना है हुसैन के साथ, नासिर बनने का रिश्ता जोड़ना है, नुसरत का रिश्ता जोड़ना है। अगर नुसरत ना करे जिनसे तवक्कुआत हो, होता क्या है, इमाम तन्हा हो जाता, इमाम तन्हा है। फिर वो इमाम कहता है कि खुदा जिसने मुझे तन्हा छोड़ दिया, खुदा तो उसे भी तन्हा छोड़ दिया। जो कौम नुसरत नहीं करती है अइम्मा की राह की, राह करबला की, खुदा उन कौमों को तन्हा छोड़ देता है। कभी तागूत के हवाले कर देता है, कभी किसी सियासी पार्टी के हवाले कर देता है, कभी सालमीन के हवाले कर देता है, कभी दहशतगर्दों के हवाले कर देता है, क्योंकि ये कौम मंसूर है, ये नासिर नहीं है। खुदा कहता है तंसुरो, तुम नुसरत करो ताकि मैं तुम्हारी नुसरत करूं, तुम मदद करो दीन की ताकि अल्लाह तुम्हारी मदद करे। ये तालुकात जो हमने जोड़े हैं अइमा से, इन तालुकात को बदलना है, इन नुसरत के तालुकात होने चाहिए। बाद हमने एहसास के तालुकात जोड़े हुए, सेंटिमेंट्स के, इमोशंस के, कि हमारे इमोशंस अटैच्ड है। खूब, इमोशंस में कोई मुश्किल नहीं है, इंसान के अंदर सेंटिमेंट्स हैं, इमोशंस हैं जो जाहिर होते हैं, लेकिन ये रिश्ता इमोशंस का सिर्फ नहीं होना चाहिए। हम कहते ना कि कभी करबला में वाकयात नवा खान पढ़ते भी हैं कि हम बीवी को पुरसा देने आए, पुरसा यानी क्या, पुरसा फारसी लफ्ज़ है, पुरसी नाम, यानी किसी को पूछना, किसी के हाल अहवाल पूछना या किसी को तसल्ली देना। असल पुरसा जो फारसी में इस्तेमाल होता है वो तसल्ली के लिए होता है। तो किसी घर में मौत हो जाए, कोई पड़ोस में मर जाए, कोई जवान बेटा मर जाए किसी का, आप जाते हैं माँ बाप के पास, तसल्ली देते हैं कि सब्र करो, अल्लाह ने जो अल्लाह की मर्जी है, इसे कहते हैं पुरसा। अब हम कहते हैं बीवी जनाबे सैयदा को पुरसा देने आए, इसका मतलब क्या है? हम जनाबे सैयदा से ये कह रहे हैं कि आप सब्र करें, जो हो गया वो हो गया, ये कहने आए हम? सब्र करने के लिए आए, बीवी को ये कहने आए कि आप सब्र करें? उनसे बड़ा तो कोई साबिर नहीं है, हम उनसे आगे निकल गए कि हम उनको तसल्ली दें कि आप तसल्ली रखें। वो तो आला तरीन मकाम इल्लियीन के ऊपर है, उनके अंदर सब्र भी मौजूद है, सब कुछ मौजूद है। हमें पुरसा देने के लिए बुलाया गया है आजादारी में, बीवी हमें इसलिए नहीं बुलाती है कि मेरे बेटे की आजादारी में आओ ताकि मुझे पुरसा दो। ये एहसासात के रिश्ते हैं, ये दुनिया के लिए। हमने यहां पर आकर के अहले बैत पर भी इन रिश्तों को फिट किया, हमने अपनी जिंदगियां, अपनी सोच, अपनी फिक्र, वो सारी चीजें लेकर के हमने अहले बैत के ऊपर भी वही चीजें फिट कर दी वहां जाकर, क्योंकि उनके मकाम को नहीं समझा, उनकी उनकी मारिफत सही हासिल नहीं की। ये रिश्ते नहीं है। जो असल रिश्ता जोड़ना है अइमा से, वो कौन सा रिश्ता है? वो कुरान फरमाता है, उस रिश्ते का नाम खुदा ने दिया है रिश्ते हिदायत। अहले बैत के अइमा की जिंदगी के दो पहलू हैं, दो रिश्ते हैं उनके। एक रिश्ता उनका अल्लाह की जात के साथ है, जो विलायत का रिश्ता है, और जिसके जरिए अल्लाह ने उन्हें वली बनाया, اختیار دیا, اتھارٹی دی لوگوں کے اوپر. یہ دروازہ بند ہے, ہم اس میں داخل نہیں ہو سکتے, کوشش بھی نہیں کریں, جتنا کریں گے اتنا الٹ جائیں گے. کہ ائمہ کا کیسا رشتہ ہے اللہ کے ساتھ, کس مقام پر ہے, کہ الجھنے والی بات ہے کہ اللہ نے پہلے ایک نور خلق کیا, پھر اس نور سے اور 12 نور خلق ہوئے, اس میں الجھ کر کے کچھ حاصل نہیں ہوتا انسان, اس سے کوئی مشکل انسان کی حل نہیں ہوتی. لیکن جو در اللہ نے کھولا ہے ہمارے لیے ایمان کے ساتھ رشتے کے لیے, جس دروازے کو کھولا ہے وہ رشتہ ہدایت ہے. ائمت الہدا پڑھتے ہیں زیارت نامے میں, آپ کون ہیں, ہدایت کے امام ہیں, جنت کے امام نہیں ہے, ثواب کے امام نہیں ہے, ہدایت کے امام ہے, پیشوائے ہدایت ہے. اس رشتے کو جوڑنا ہے امام کے ساتھ, کہ ائمہ سے, حسین سے, کربلا سے, علی سے, جناب سیدہ سے ہدایت لینی ہے ہم نے, یہ چیزیں لینی ہے. بات اگر ہدایت لے لے تو ثواب بھی ساتھ میں آ جائے گا, جنت بھی ساتھ میں آ جائے گی, سارا کچھ پیکج ہے, ایک ساتھ آ جائے گا. اگر ثواب کے لیے چلے جائیں جنت کے لیے چلے جائیں, ممکن ہے ثواب بھی مل جائے, جنت بھی مل جائے, نعمتیں بھی مل جائے, حاجتیں بھی پوری ہو جائے, لیکن ہدایت نہ ملے. جسے ہدایت نہ ملے گی وہ کامیاب نہیں ہے. یعنی ہم نے ان رشتوں کو بدلنا ہے اور صحیح کڑی جوڑنی ہے, صحیح ہدایت کا رشتہ. اللہ نے انبیاء کو ہدایت کے لیے بھیجا, 124,000 انبیاء کو کس لیے بھیجا, دیکھ لیں سارے انبیاء کی تاریخ اٹھا کر انبیاء نے کیا کہا, ہر نبی نے آ کر کے پہلا کلمہ وہی کہا, یا قومی اعبدوا اللہ, اللہ کے عبد بنو, ساری عبودیت کو چھوڑ دو, ساری چیزوں سے اپنا دست بردار کر دو, ساری غلامیوں کو چھوڑ دو اور اللہ کے بندے بن جاؤ. ہر نبی نے آ کر کے یہ ہدایت دی سب سے پہلے, یہ نہیں کہا نبی نے آ کر کے اپنی پہلے زندگیاں بناؤ, اپنے آپ کو سیٹ کر لو, پھر یہ تھوڑی بہت عبادتیں بھی کر لینا, ذکر بھی کر لینا, ورد بھی کر لینا, نا پہلے اللہ کے عبد بنو, نے ہدایت کیا کر کے راستہ دکھایا, جہد دکھائی, تمہارا مقصد کیا ہے, تمہیں کہاں پہنچنا ہے اور کیسے پہنچنا ہے. یہ کام نبی نے کیا اور یہی کام ائمہ نے کیا, ائمہ کے ساتھ ہدایت کا رشتہ ہے. 5 مہینہ حسین ابن علی ہدایت کرتے رہے, انا ترون الا حق, کیا تم نہیں دیکھتے کہ حق پہ عمل ہو رہا ہے, کیا تم نے وہ یہ عمل باطل کے باطل پہ عمل ہو رہا ہے, پھر بھی تم خاموش ہو, پھر بھی تم چپ بیٹھے ہوئے, پھر بھی کچھ نہیں کرتے. منا کے میدان میں بلا کر کے علماء سے خطاب کیا, دانش مندوں سے خطاب کیا کہ تمہیں کیا ہو گیا ہے, جب کوئی تمہارا ذرا سا مال لوٹ لیتا ہے, کوئی تمہارے ساتھ زیادتی کرتا ہے تو تم نکل کر کے آتے ہو اپنے حق کا مطالبہ کرنے کے لیے, لیکن دین کی حدود پائمال ہو رہی ہے اور تمہارے کانوں پہ جھوم تک کے نہیں رہیں گی, تم چپ بیٹھے ہوئے, خاموش بیٹھے ہوئے. آج بھی دیکھیں یہی حال اس عصر حاضر میں بھی, یہی اپنا کوئی میرا نقصان کر دیں, میں ہر در پہ جانے کے لیے تیار ہوں, پولیس کے پاس, کورٹوں میں, ہر جگہ کہ اپنا حق لے لوں, لیکن دین کے حقوق جہاں پائمال ہوتے ہیں وہاں بالکل لاپرواہ, بالکل بے اعتراض, مجھے پڑی نہیں ہوتی یمن میں کیا ہو رہا ہے, مجھے کوئی فکر نہیں ہے فلسطین میں کیا ہو رہا ہے, ہمیں کوئی فکر نہیں ہے عراق میں کیا ہو رہا ہے, پاکستان میں کیا ہو رہا ہے, کوئی فکر نہیں. کہاں حدیں توڑی جا رہی ہیں, کہاں نہ جانے کتنے لاکھوں کو قتل کیا, پورا یمن ویران کر دیا, لیکن پوری امت مسلمہ مست بیٹھی ہے, کہیں کوئی فیسٹیول منا رہا ہے, کہیں پر کوئی اور پروگرامز ہو رہے ہیں, پورے عرب خطے میں جشن ہوتے ہیں, فیسٹیولز ہوتے ہیں, شاپنگ ہوتی ہے, سب کچھ چل رہا ہے, لیکن یمن کے بچوں کے پاس پینے کا پانی تک کے نہیں. یہ بے اعتنا, یہ خاذلین ہیں جن سے توقعات ہیں کچھ کرے. آج کی نیوز ہے, آج کی یہ نیوز ہے کہ آفیشلی اسرائیل اپنی ایمبیسی اور مشن ابوظہبی میں کھول رہا ہے, لیکن کتنی بے غیرتی ہے امت مسلمہ کی. وہ اسرائیل جس کو رسمی طور پر آفیشلی عرب مملکت نے بھی قبول نہیں کیا ہے, ٹھیک ہے اندر سے جو بھی ہے لیکن رسمی قبول نہیں کیا ہے, آج ان کی ایمبیسی, ان کا سفارت خانہ, ان کا مشن عرب مملکت میں ہو رہے ہیں. اتنی جرت کس لیے, کیوں ہوتا ہے یہ سب کچھ؟ کہ ہم اکثر عوام جو ہے وہ بے اعتنا لاپرواہ بیٹھی, عوام نے دین سے رشتہ درست نہیں جوڑا, بس دین کے نام پہ چند نمازیں پڑھ لے, روزے رکھ لے, اور اگر شیعہ ہے تو بس آزادی کر لے ساتھ, کیونکہ دین کا سورس ہی جو ہمارے پاس ہے وہ درست نہیں ہے. دین آباہی دین لیا ہے ہم نے, آباؤ اجداد سے دین لیا ہے, قرآن سے دین نہیں لیا ہے. دیکھیں قرآن پکار پکار کے کہتا ہے سورہ نساء میں, کیا ہو گیا ہے تمہیں, کیا تمہیں ان یتیم بچوں کی اور مظلوموں کی آوازیں تمہارے کان میں نہیں آتی؟ سورہ نساء میں ہی ہے, کیوں نہیں سنتے تم ان صداؤں کو, نہیں پڑتی تمہارے کانوں میں؟ حسین یہی پکار کے کہہ رہے ہیں ہل من ناصر ینصرنا, کوئی ہے جو آ کر کے حرم رسول اللہ کی دفاع کرے؟ کوئی ہے اس وقت؟ اس وقت تو کوئی نہیں تھا, لیکن آج کے دور کے لیے بھی یہ استغاثہ ہے کہ کوئی ہے جو رکے ہوئے دین کے کام کو آگے بڑھائے. اب خود ہمیں اینالائز کرنا چاہیے, جہاں جہاں پر انسان ہو, کسی بھی زمین پر ہو, کون سے ایسے دین کے کام ہیں جو رکے ہوئے, جن کو ادامہ دینا ہے, جن کو آگے بڑھانا ہے, کون سی ایسی چیزیں جو ہونا چاہیے تھی لیکن نہیں ہے, جن کو آگے بڑھانا ہے. یہ کام ہے نا سارے, یہ ناصر یہ کام کرتا ہے کہ رکے ہوئے کاموں کو آگے بڑھائے. اگر کہیں کوئی مسجد نہیں ہے, ناصر یہ کام کرے کہ مسجد نہ بن پا رہا, بن پا رہی ہے, آرزو ہے مومنین ہے, اسے بنائے آ کر کے. کہیں کوئی حوزہ ہے, کوئی مدرسہ ہے جسے ضرورت ہے, جہاں پر واقعی صحیح معنوں میں دینی تعلیمات دی جا رہی ہے, اس کی مدد کرے. ناصر یہ ہوتا ہے, ناصر یہ نہیں ہوتا کہ بزم بنائے, بزم سجائے, آ کر کے بیٹھے, سنے سنائے, لنگر کھائیں, چلے جائیں. یہ ناصر نہیں ہے. اس طرح کے تو بہت سے تھے, 4000 امام صادق کے صحابی مدرسے میں پڑھتے تھے, درس دیتے تھے, 4000. لیکن ناصر کتنے تھے؟ 13 بھی نہیں تھے. امام سے جب پوچھا کہ آپ کیوں نہیں قیام کرتے, کہا میرے پاس اتنے بھی نہیں جتنی یہ ریوڑے ہیں, جب گنا تو 13 ریوڑے تھی. یعنی یہاں سے پتا چلتا ہے کہ رشتہ, وہ آتے امام سے علم لے لیتے لیکن امام کی نصرت کرنے کے لیے تیار نہیں. یہ امام رضا کے مسائل ہیں, انشاءاللہ کل میں بیان کروں گا اس پر, امام رضا کی تاریخ کو بھی, کہ امام رضا کی مشکل سب سے بڑی یہی تھی کہ ناصر نہیں تھے, کوئی نصرت کرنے والا نہیں. منصور سب ہیں, ہم سب منصور ہیں, ہماری سب کی آرزو ہے کہ امام آئے ہماری مدد کرے, ہر مشکل ہماری مدد کرے. ہم یا علی مدد کہتے ہیں کہ علی مدد کرے میری آ کر کے, ایک مرتبہ نہج البلاغہ کھول دے, کھول کر کے پڑھ لے, صرف چند خطبے پڑھ لے, آپ کو پتا چلے گا کہ علی مدد کے لیے پکار رہے ہیں. این عمار, میرا عمار کہاں ہے؟ این ذو الشہادتین, این مقداد, کہاں ہے یہ, کہاں ہے وہ لوگ؟ پھر کہتے جب میں پکارتا تھا تو ایسے آتے تھے جیسے اونٹنی اپنی بچی سے جدا ہو جائے اور اسے اپنا بچی نظر آئے, کہ جیسے اونٹنی دوڑ کر کے جاتی ہے ویسے ہی آتے تھے. یہ وہ ناصر ہے کہ امام کا استغاثہ ہو تو فوراً لبیک کرے. استغاثہ کا جواب لبیک ہے کہ لبیک کہہ کے امام کی بارگاہ میں آ جائے. اصل عاشور جب ابا عبداللہ نے استغاثہ بلند کیا اور کہا حل من ناصر ینصرنا, کوئی ہے جو میری مدد کرے, کوئی ہے جو آئے میری نصرت کرے, ایک مرتبہ خیمے کا دروازہ, خیمے کا پردہ ہٹا اور ایک بیمار जिसके दोनों हाथों को सहारा देती भी दो बीवियां निकल करके बाहर आता है, कहता है मेरे मौला, ऐ इमाम वक्त, ऐ मेरे बाबा, मैं तैयार हूं, मैं आ रहा हूं मैदान। हुसैन ने जनाब ज़ैनब से कहा, मेरी बहन सज्जाद को रोके, सज्जाद को नुसरत तो करनी है लेकिन यहां नहीं, सज्जाद की नुसरत का वक्त कल से शुरू होगा। हमारे मसाइब आज एक दिन में खत्म होते हैं लेकिन सैयद सालिदीन के मसाइब आज से शुरू होते हैं और आखिरी वक्त तक चलते रहेंगे। खुदा की मसलहत ने रोक दिया, नहीं होने दिया। यही जनाब ज़ैनब, जिसका ही अशर ज़ैनबिया है, सानिय ज़हरा, अजीब नासिरा है हुसैन, अजीब नासिरा है। रोजे 11 मुहर्रम को जनाब ज़ैनब को ऊंट पर सवार किया गया, हाथ पसे पुश्त बंधे हैं और जब लाशों से गुजारा जाता है, एक मर्तबा हुसैन के लाश के पास आती है और आकर के अपने आप को ऊंट की पुश्त से नीचे गिरा। मुझे नहीं पता कैसे जमीन पर आई इंसानी ज़हरा, इनके हाथ बंधे हैं, हाथों को खुलवाया, फिर हुसैन के लाशे पर पहुंची। एक मर्तबा हुसैन के लाजनाजे को देखा, जिस्म जिसका पारा पारा है, लाश का तवाफ किया और फिर ज़ैनब ने हुसैन के लाश के एक टुकड़े को हाथ में लिया, उठाया और क्या कहा, अल्लाह की तरफ, मक्का की तरफ, काबे की तरफ रुक किया और कहा, अल्लाहुम्मा तकब्बल मिन्ना हाज़ल कुर्बान, ऐ खुदा हमारी इस कुर्बानी को कबूल कर। फिर मदीने की तरफ रुक किया, मदीने की तरफ रुक करके अपने नाना की मुखातिब होती है, कहती है मेरे नाना, मैं हुसैन के लाशे पर आई हूं, मेरा हुसैन ऐसा तो न था, कल असल जब रुखसत किया था हुसैन ऐसा तो न था। एक मर्तबा ज़ैनब ने कहा, मेरे भैया हुसैन, आज रुखसती का वक्त है, कल ज़ैनब ने आपको रुखसत किया, आज ज़ैनब आपके लाशे से रुखसत होती है, लेकिन आखिरी मर्तबा ज़ैनब आपको बोसा देना चाहती है, लेकिन नहीं पता ज़ैनब बोसा कहाँ दे, जिस्म का कोई हिस्सा ऐसा नहीं है जिस पर कोई जख्म न हो। जनाब ज़ैनब ने हुसैन के लाशे का तवाफ किया और कहा, जय हुसैन, ज़ैनब ऐसी जगह बोसा देगी जो नाना की बोसगा है, हुसैन की कटी हुई गर्दन पर ज़ैनब ने बोसा दिया। अजीजा, ये वो ज़ैनब है, ये वो ज़ैनब है कि शब आशूर जब हुसैन इब्ने अली ने बताया अपनी बहन को कल मेरे साथ क्या होने वाला है, ज़ैनब बेहोश हो गई, ज़ैनब से सिर्फ शहादत की बात सुन करके बर्दाश्त नहीं हुआ, वो ज़ैनब बेहोश हो गई, लेकिन रोजे आशूर लाशों पर लाशे, अपने भाई को ज़िबा होता हुआ देखा और फिर एक अजीब मंजर है जो ज़ैनब को तड़पा गया। ये आदा का लश्कर खैमों की तरफ आता है, खैमों को लूटना शुरू किया, सारी बीवियां एक खैमे में जमा है। एक मर्तबा उमर इब्ने साद कहता है, इन बीवियों की चादरें छीन ले। ज़ैनब ने कहा, उमर इब्ने साद, तुझे पता है हम किसकी बेटियां हैं, हम ज़हरा की फर्जंद हैं, हम खदीजा की नवासियां हैं, तू हमारी चादर लूटेगा, खबरदार जो तूने हमारे जिस्म की तरफ हाथ भी लगाया। इन मलूनों ने कैसे चादर लूटी, जैसे की नोक से नैसे की नोक को सरों पर मारते और चादरों को लूट लेते। खैमों को लूटना जब शुरू किया, एक मर्तबा एक ملعون حسین کی چار سال کی بیٹی کی طرف گیا جس کے کانوں میں گوشوارے تھے. یہ روتا ہے, یہ روتا جاتا ہے, یہ بچی پوچھتی ہے اس سے, تو روتا کیوں ہے, تو لوٹ بھی رہا ہے ہمیں اور روتا بھی ہے, کیا بات ہے؟ کہا میں روتا اس لیے ہوں کہ میں جانتا ہوں کہ تو نواسی ہے حسین, نواسی ہے زہرا ہے, لیکن میں کیا کروں, اگر میں نہیں لوٹوں گا تو کوئی اور آ کر کے لوٹ لے گا. ایک مرتبہ اس نے چار سال کی یتیمہ کے کانوں پہ ہاتھ رکھا, کانوں سے بالیاں اتاری نہیں, اس نے کھینچ کر کے نکالی, خون کی دھار حسین کی بیٹی کے جسم پر. سارے چادریں لوٹنا شروع کی. سکینہ بنت علی فرماتی ہے کہ میرے سر سے چادر چھین لی, جیسے ہی میرے سر سے چادر چھینی میں نے اپنے چہرے کو اپنے زانوؤں میں رکھا, اپنے بالوں سے چہرے کو چھپایا اور اسی حالت میں بیٹھی رہی. میں بالکل نہیں ہلی, سب طرف شور تھا, مجھے گوارا نہیں تھا کہ میں چہرہ اٹھا کر کے بھی دیکھوں. کچھ دیر کے بعد خاموشی ہو گئی. ایک مرتبہ میری پھوپھی میرے پاس آئی اور آ کر کے کیا کہتی ہے, آ کر کے کہتی ہے, اے بیٹا بیٹا چہرہ اٹھائے, بیٹا چلے, یہ دشمن چلے گئے. یہ کہتی ہے سکینہ بنت علی, کہتی ہے, کیا کہتی ہے, اے پھوپھی اما, اے بی بی, اے بیوی, چہرہ کیسے اٹھاؤ, پہلے مجھے کوئی چادر لا کر کے دے, پہلے مجھے کوئی چادر لا کر کے دے. زینب کہتی ہے چہرہ تو اٹھا لے ایک مرتبہ, پھر چادر مل جائے گی, ایک مرتبہ چہرہ اٹھا لے. جیسے ہی سکینہ چہرہ اٹھاتی ہے ایک مرتبہ چیخ نکلتی ہے کہ علی کی بیٹی زینب بھی میری دار ہے. اے پھوپھی اما, آپ کے چہرے آپ کے سر پہ بھی چادر نہیں ہے. انقلاب اسلامی کا سایہ ہمارے سروں پر باقی رکھ, مقام رہبری کو سربلندی دے, ان کو اور تقویت توانائی اور طاقت دے. پروردگار امام زمانہ کا جلد از جلد ظہور فرما, ہم کو ان کے انصار میں شامل فرما. ایک سورہ فاتحہ دیگر شہداء اسلام, شہداء انقلاب اسلامی, بالخصوص امام شہداء, امام راہ, امام جنت اللہ.